ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تسر وتمم بالخير. سبق نمبر 209 آیت نمبر 16 سے 27 سورۃ الاحزاب. تفسیر دیکھیں گے آیت نمبر 16 سے. پیچھے سے موضوع چل رہا ہے, غزوہ خندق کے قصے تھے. حالات بڑے سخت تھے, مسلمانوں کے لیے ایک آزمائش کا موقع تھا, اور آزمائشوں کے موقع جہاں مسلمانوں کے لیے تکلیف دہ ہوتے ہیں وہاں اس سے ایک بہت بڑی خیر آتی ہے کہ کھوٹے لوگ الگ ہو جاتے ہیں. اگلی چند آیات میں ہم ایسے ہی کھوٹے لوگوں یعنی وہ منافق جنہوں نے غزوہ خندق میں اپنے آپ کو ثابت کروا دیا کہ ہمارے دل اسلام کے ساتھ نہیں ہیں. اور حقیقت ہے کہ کچھ لوگ اسلام کے ساتھ لگے رہتے ہیں, یہ الگ بات ہے کہ اندر سے ابھی تک ان کے دل اسلام کے ساتھ پوری طرح جڑے نہیں ہوتے. تو یہ لوگ اللہ تعالیٰ کے ساتھ اور اللہ کے نبی کے ساتھ وعدے کر کر کے پیچھے پلٹ رہے تھے, جس کا تذکرہ آیت 15 میں ہم نے دیکھا کہ جب بھی عہد کرتے ہیں اللہ سے تو پھر پشت پھیر کے بھاگ جاتے ہیں. کوئی بات نہیں, اللہ کا عہد تو پوچھا ہی جائے گا. اور ایسے لوگوں کو اے نبی کہہ دیجئے کیا, قل لن ينفعکم الفرار, آپ فرما دیجئے کہ ہرگز تم کو فائدہ نہ دے گا تمہارا بھاگنا. ان فررتم من الموت, اگر تم موت سے بھاگنا چاہو, موت سے فرار لینا چاہو, او القتل یا قتل سے, وَإِذَا لَا تُمَتَّعُونَ إِلَّا قَلِيلًا, اور اگر تم نے بھاگ کر جان بچا بھی لی تو تم زیادہ دن لطف اندوز نہیں ہو سکو گے. کب تک کوئی بچے گا موت سے؟ ایسے لگتا ہے کہ براہ راست ایک ایسا انسان جو موت کے ڈر سے یا زندگی کے اندر پیش آنے والی ایسی مشکلات جو موت کی طرح لگتی ہیں منافق کو, اس کا علاج کیا گیا. اگلی چند آیات میں آپ دیکھیں گے کہ میدان جنگ سے فرار کا اللہ تعالیٰ نے کیسے خوبصورت طریقے سے علاج کیا کہ دیکھو تم بھاگ لو, کتنا بھاگو گے؟ کیا تقدیر سے بچ سکتے ہو؟ اللہ کے حکم سے بچ سکتے ہو؟ تمہاری موت اور تمہاری تقدیر اللہ نے بنائی ہے, نہ وقت سے پہلے آئے گی نہ وقت سے ٹلے گی, لہٰذا تم بھاگو, موت نہیں بھاگے گی. تم جنگ سے بھاگو تو تم سمجھو کہ موت تم سے بھاگ جائے گی, یہ کبھی نہیں ہو سکتا. لہٰذا چند دن اگر تم نے میدان جنگ میں سے بھاگنے کی وجہ سے فائدہ اٹھا بھی لیا تو کیا ہوا, وَإِذَا لَا تُمَتَّعُونَ إِلَّا قَلِيلًا, وہ چند دن کا فائدہ. اس جنگ میں بچو گے کسی اور جنگ میں کام آ جاؤ گے, میدان جنگ سے بچو گے کسی حادثے میں مارے جاؤ گے, کسی جگہ قتل کر دیے جاؤ گے, کسی جگہ تمہارے لیے مشکل ہو جائے گی. سوال پیدا ہوتا ہے کہ منافق فرار کی خواہش کیوں رکھتے ہیں؟ اس لیے کہ منافق روحانی طور پر شکست خوردہ اور بزدل ہوتے ہیں. منافقوں کو ہر وقت یہ فکر لگی ہوتی ہے کہ کوئی مصیبت ہمارا پیچھا نہ کر لے اور کوئی ایسی قربانی نہ دینی پڑ جائے کہ جس سے ہماری دنیا اور ہمارے مال پر کچھ حرف آئے, لہٰذا وہ بھاگنے کی ہر ممکن کوشش کرتا ہے. ایسا بندہ جو ہے وہ اللہ تعالیٰ کو زیادہ بڑی حجت بنا کے پیش کر دیتا ہے کہ دیکھو ٹھیک ہے کوئی بڑی بات نہیں ہے, جیسے بھی ہوگا, لیکن ایک موقع آئے گا کہ تم اس میں سے اپنے آپ کو بچا کے نہیں رکو گے. پھر اگلی آیت میں کچھ مزید موت کی باتیں. قل من ذا الذی یعصمکم, کہہ دیجئے کہ کون ہے جو تم کو بچا سکتا ہے, من اللہ, اللہ کے مقابلے میں, ان اراد بکم سوءا او اراد بکم رحما, اگر وہ تم کو عذاب دینے کا ارادہ کرے یا تم پر رحمت کرنا چاہے, بتاؤ تمہیں کون بچائے گا؟ اگر اللہ تمہیں کسی عذاب کے شکنجے میں کسنا چاہے, کون ہے جو اس میں سے زبردستی تم کو چھڑا لے؟ اور اگر اللہ تم پر کوئی اپنی نعمت کرنا چاہے, کوئی تمہیں نوازش دینا چاہے, کوئی اس قابل نہیں کہ اللہ کے راستے میں رکاوٹ بن جائے. یہاں آپ دیکھیے کہ پہلے اراد بکم سوءا اور پھر او اراد بکم رحما ہے, کیونکہ پیچھے لوگ منافق تھے. عموماً اللہ سبحانہ تعالیٰ کی ایک بڑی پیاری سی صفت ہے کہ وہ رحمت کا تذکرہ بھی فرماتے ہیں اور برائی کا بھی فرماتے ہیں, لیکن یہاں جو انداز ہے وہ تھوڑا سا مختلف ہے. اللہ تعالیٰ نے پہلے برائی کو پیش کر دیا کہ یہ لوگ جو ہیں اللہ کے عذابوں سے بچ کے کہاں جائیں گے, ہاں اگر اللہ ان پہ رحمت کرے تو ان کے بت, ان کے بزرگ اور ان کے بڑے تو تو اس وقت بھی ان پر رحمت نہیں کر سکتے. ولا یجدون لہم من دون اللہ ولی ولا نصیرا, اور نہ پائیں گے وہ لوگ اپنے لیے اللہ کے سوا کوئی دوست اور نہ کوئی مددگار. اگر اللہ اپنی مدد کا ہاتھ کھینچ لے, اپنی اطاعت سے محروم کر دے, کوئی ان کی امیدوں پہ پورا نہیں اترے گا. ان کی ساری خواہشات دلوں میں رہ جائیں گی اور یہ بالکل تنہا رہ جائیں گے. دیکھیے کہ یہ ہیں وہ آیات جس کو پڑھنے کے بعد واقعی ایک بندہ یہ سوچ لیتا ہے کہ میں اللہ کے آگے کتنا مجبور ہوں. اور جتنا ایک انسان مجبور ہوتا ہے, جس قدر ایک انسان اپنے آپ کو اللہ تعالیٰ کے حکموں سے دور محسوس کرتا ہے, اتنا ہی اس کو اللہ کی بات ماننا مشکل لگتی ہے اور اتنا ہی اس کے لیے موت بھاری چیز پڑتی ہے. اللہ سبحانہ تعالیٰ نے اس آیت میں کائنات میں جاری اپنے ارادے کو اتنے خوبصورت اندازے سے سنایا کہ دیکھو دنیا میں سارے کام اللہ کے ارادوں سے ہوتے ہیں. پھر اللہ اگر تمہیں برائی دینا چاہے کوئی روک نہیں سکتا, فائدہ دینا چاہے کوئی روک نہیں سکتا, اللہ سے بھاگنا چاہو بھاگ نہیں سکتے. نبی صلی اللہ علیہ وسلم کی ایک بڑی پیاری دعا سے بھی یہی بات ہمیں ملتی ہے, اللہم لا مانی لما آتیت ولا موتی لما منات ولا ينفع ذا الجد منک الجد, کہ اللہ کوئی روک نہیں سکتا اگر آپ کچھ عطا کرنا چاہیں, اور آپ عطا کرنا چاہیں اور کوئی روکنا چاہے, اور اس کا اپوزٹ آپ نہ دینا چاہیں تو کوئی آپ سے لے نہیں سکتا. یہ ہیں وہ چیزیں جو بندے کو پھر اللہ کا بناتی ہیں. پھر بندہ ساری زندگی ادھر ادھر دیکھ کے کام نہیں کرتا, کس کا منہ دیکھوں, کس کو راضی کروں, کس سے اجازت لوں, کس کی محبتیں پالوں, کس کی نظروں میں اچھا ہوں. ایسا بندہ واقعی اللہ تعالیٰ کے ساتھ اپنے آپ کو اتنا مضبوط محسوس کرتا ہے کہ اس کے بعد وہ اللہ تعالیٰ کے ساتھ ایک گہرا تعلق قائم کرتا ہے, اور ایسا ہی بندہ جو ہے وہ اللہ تعالیٰ کی مدد کا مستحق ہو جاتا ہے. اللہ تعالیٰ ایسے لوگوں کی باتیں کرتے ہوئے دوبارہ پھر میدان جنگ ہی کے اندر جو کچھ لوگ تھے جو خود بھی رکے دوسروں کو بھی روکتے ہیں ان کی بات کرتے ہیں. ہم یہ ساری آیتیں اکٹھی پڑھ کے پھر انشاءاللہ ہم اس غزوہ خندق کے کچھ واقعات کو نبی صلی اللہ علیہ وسلم کی زندگی کے ساتھ ریلیٹ کر کے دیکھیں گے کہ کس طریقے سے جنگوں میں اللہ تعالیٰ کے حکم سے حالات پیدا ہو جاتے ہیں کہ لوگ کھل کے سامنے آتے. آیت نمبر 18 کو دیکھتے ہیں, قد یعلم اللہ المعوقین منکم, اور اللہ تعالیٰ خوب جانتا ہے تم میں سے جہاد سے روکنے والوں کو, اور والقائلین لاخوانہم, اور ان کو بھی جانتا ہے جو اپنے بھائیوں سے کہتے ہیں, کیا کہتے ہیں, ہلم الینا, اسلامی کیمپ چھوڑ دو, اسلام کو چھوڑ دو اور ہماری طرف لوٹاؤ. اس آیت میں لفظ ہے معوقین. معوق کا لفظ عین وقاف سے ہے, اوق یوق و تعویق. تعویق کہتے ہیں کسی کو کسی کام سے پھیر دینا. معوق پھیرنے والا اور معوق پھرنے والا, تو یہاں ہے معوقین پھیرنے والے, موڑنے والے. اصل میں یہ منافقوں کی بات ہے. اللہ تعالیٰ بتا رہے ہیں کہ دیکھو تم لوگوں کے دلوں میں خوف اور ہراس پیدا کرتے ہو, تم انہیں اسلام کے درخشاں مستقبل سے بدزن کرتے ہو, تم اللہ کے راستے میں محنت کرنے جہاد کرنے سے روکتے ہو. تم سوچتے ہو ایسی باتیں کر کے لوگوں کے حوصلے توڑو گے کہ ہم ایسی باتیں کریں تاکہ لوگ اس طرف آنے ہی نہ لگیں. اللہ تمہاری حرکتوں کو خوب جانتا ہے, اس کو پتہ ہے کہ تم یہ باتیں کرتے ہو. سوال پیدا ہوتا ہے کہ ایک بندہ کیسے لوگوں کو اللہ کے راستے سے روکتا ہے. مجھے تو ایسے لگتا ہے کہ آج تو ہماری زندگیوں میں میدان جنگ والا تو نہیں لیکن علم والا میدان موجود ہے. آپ دیکھیے کہ ہم قرآن پاک پڑھ رہے ہیں نا, ہم تو ہر دن خوشیاں لیتے ہیں, اور جو لوگ آ نہیں پاتے یا آنا نہیں چاہتے بعض دفعہ اس قسم کی نگیٹو باتیں پھیلاتے ہیں, جس سے نئے آنے والے لوگ جو سوچ رہے ہیں کہ اچھا اب ہم بھی جاتے ہیں یا اب ہمیں بھی افسوس ہو رہا ہے کہ ہم نے کیوں یہ کورس نہیں کیا, وہ ان کی ہمتیں توڑتے ہیں. اسی قسم کی کچھ باتیں سامنے آئیں. کسی نے بتایا کہ ایک نئے کورس کے بارے میں کسی کو دعوت دی گئی کہ آپ آئیے کورس ہم شروع کر رہے ہیں, تو جن کو دی انہوں نے آگے سے کہا یہ بتاؤ کہ آپ کے وہ اس مین کورس میں لوگ جو آتے تھے اب کم کیوں آتے ہیں. یعنی انہوں نے یہ بات کی, مجھے تو سمجھ نہیں آتی ان کو کم کہاں لگے, مجھے تو کم نہیں کہیں بھی دکھتے الحمدللہ. تو انہوں نے کہا کہ یہ تو کہ اس میں لوگ کیوں کم ہو گئے ہیں, تو انہوں نے جواب ویسے بہت اچھا دیا, کہنے لگی میں نے کہا کہ دیکھیں کہ سارا پھل پکتا نہیں ہے. اسی سے خاموشی اندر آ جاتی ہے نا, جب بھی بور لگتا ہے تو پھل تو کٹتا ہے. اور باقی بات ہے کہ ہم تھوڑے نہیں ہیں الحمدللہ, آ کے آپ دیکھیے. اور یہ بتائیے کہ آپ کو یہ بتایا کس نے, نہ آپ کبھی آئیں نہ آپ نے کہا, یہ باتیں کون پھیلاتا ہے. बहुत कम हो गए लोग, फुलान ही आ रहा, फुलान ही आ रहा। ये हैं वो बातें जो लोगों के हौसले तोड़ने ली। कोई कहता है हाय इतना लंबा कोर्स है, हाय अभी इतनी देर आपके पास, अच्छा अभी 1 साल हो गया, अच्छा अब और भी दिन है। फिर सोच ले आपके घरों में क्या हो रहा होगा, फिर आप सोचें। यानी बाज़ दफ़ा लोग हकूक के नाम पे आ जाते हैं, बाज़ दफ़ा जिम्मेदारियां याद दिलाना चाहते हैं, बाज़ दफ़ा आपको अच्छी बीवियां बनने का ताना देंगे कि ये कौन सी बीवी है कि जो शौहर को घर में छोड़ के तो खुद इस वक्त कुरान पढ़ने पढ़ाने गई है, और ये कौन सी माँ है जो बच्चों को रुला रही है और खींच खींच के बच्चों को ले जाती हैं, और या तो बच्चों को घरों में रुला देती हैं। तो ये बातें होती हैं। वक़द जालमुल्लाहुल मुअव्विकीन मिनकुम मिनकुम कह के तो ऐसे लगता है कि जैसे बंदा दामन में झांकने लगे कि कभी मेरे मुंह से तो ऐसी बात नहीं निकलती। देखिए कि बाहर वाले जो बातें करते हैं ना वो अपने कयास पे करते हैं, और तवज्जो बड़ी है पूरी, अंदर आने का सिर्फ शौक नहीं, बाकी बाहर रह के एक एक बात की खबर लेने का लोगों को शौक होता है कि क्या हो रहा है, कौन आ रहा है, कौन नहीं आ रहा। तो अगर इस तरह की खबरों का शौक हो तो इंसान आके फर्स्ट हैंड ले सकता है। लेकिन बात यह कि जो लोग कुरान की मोहब्बत भी रखते हैं, बस अब अपनी नासमझियों से वो भी लोगों को दूर कर देते हैं। किस तरह? हर रोज टेस्ट होता है, हर वीक में टेस्ट होता है, अब तो 2 होते हैं, असाइनमेंट 6 सफ़ों की होती है। किसी ने मुझे कहा 40 सवाल दिए आपने, कहने वाली भी हंस रही हैं, मैंने नहीं बताया, उन्होंने खुद ही बता दिया। कहती 40 सवाल आपने दिए उसमें, मैंने कहा 16 रकू भी पढ़ाए आपको, 16 रकू में से 40 सवाल क्या बने? आप सोचे क्या दिमाग लगते होंगे जब ये सवाल ढूंढते बनाते हैं, और क्या दिमाग लगते होंगे, एक एक पत्ते को देख देख के चेक करना पड़ता है। सिर्फ आपको देख के ओपन बुक से करना मुश्किल लगता है। 15 दिन आपको मिल जाते हैं, 10 दिन मिल जाते हैं, लेकिन ये हिम्मतें टूटती हैं ना इन चीज़ों से जब हम ये बातें करते हैं ना, बहुत मुश्किल है। तो बाज़ दफ़ा अपने लोग वो काम कर देते हैं जो दुश्मन नहीं करते। वो मारूफ मिसल है, आप जैसे दोस्तों के होते हुए हमें दुश्मनों की क्या ज़रूरत है। तो बाज़ दफ़ा वही लोग कुरान की तरफ बुलाने वाले लोगों को बातों ही बातों में ये बताते हैं। शादी में गए, खाने की टेबल पे बैठे हुए बातें डिस्कस कर रहे हैं, तो दरसों की, टेस्टों की, और अब तो हिस्स भी शुरू हो गया, और अब तो एक की बजाय आज 3 आयतें हो गई, और अब तो लगता है कि बस भागना पड़ेगा, और तफसीर इतनी लंबी, और अब तो जुमे को भी आते हैं। तो ये बातें करने वाले भी कभी कभी मुअव्विकीन बन जाते हैं, आप तो मुअव्विकात हो जाएंगी। इसलिए सोच के बोले, बंदे मोमिन अपनी खुशी और अपना गम अपने अंदर रखता है। कोई बात, आप किसी के साथ पूरा दिन रहें, 24 घंटे का साथ हो, चलें 24 घंटे में आप उसके साथ 10 घंटे भी गुजारें, आपको अपने ऊपर इतना कंट्रोल होना चाहिए, क्या बात मैंने कहनी है उसको, क्या नहीं कहनी, क्या बतानी है, क्या नहीं बतानी। सब्र किस चीज़ का नाम है, हौसला किस चीज़ का नाम है। हम इतने नरम होते हैं, कोई बंदा एक चाय का कप पिला के हमसे सारी बातें गुलवा लेता है, दुख सुख। मिसाल है, कोई बंदा आना चाहता है कुरान की तरफ, वो सोचता है अच्छा जो पहले पढ़ रहे हैं ज़रा हम इनके हालात पूछ लें। वो एक बंदे को चाय की दावत दे के बुलाए और बातों ही बातों में पूछ लें, क्या जवाब होना चाहिए? अल्हम्दुलिल्लाह, क्या नाजिल किया अल्लाह ने, खैर ही खैर, मुश्किल है नहीं, वलकद यस्सरना, हमने आसान किया। हमेशा याद रखिए पॉजिटिव बातें किया करें। आपके गम में अल्लाह से कहिए, आपका तर्जमा अल्लाह से कहिए, आपका हिफ्स है अल्लाह को कहिए, आपके असाइनमेंट अल्लाह को कहिए। ना बाप को कहें, ना बेटे को कहें, ना बेटी को कहें, ना बहू को कहें, ना बहन को कहें। हम पहले अपने दुख सुना चुके होते हैं बहुत लोगों को, फिर इसलिए जब हम उनको बुलाते हैं अपने दीन की मोहब्बत में नहीं आते, और फिर हम ही रोते हैं। तो ऐसे लोग हक से रोकने वाले बन जाते हैं, और लोगों को कहते हैं हलुम्मा इलैना। हो सकता है आजकल आपको भी कह रहा हो हलुम्मा इलैही, आ जाओ मेरी तरफ, बहुत हो गई, पढ़ लिए 20 पारे, अब काफ़ी समझ आ गई है, बाकी खुद ही घर बैठ के पढ़ लेना। हर दौर में दीन की तरफ आने वाले, अल्लाह की तरफ आने वालों को लोग बुलाना चाहते हैं। क्यों? ये खुद भी निफाक रखते हैं, इन्होंने वो मज़ा चखा ही नहीं, इन्होंने हक के लिए कुर्बानियाँ दी नहीं, इन्होंने अपनी ज़िंदगी अल्लाह के लिए लगाई नहीं। ये कुर्बानी देने से रोके, दूसरों को रोकते हैं, खुद भी अल्लाह से दूर थे, दूसरों को भी दूर किया, खुद भी दुनिया की मोहब्बत में चूर थे, दूसरों को भी वही दिलानी चाहिए। अल्लाह सुबहाना तला ऐसे लोगों के जो एक्शंस है उसको नोट करवाते हैं। अशिक्खतन अलैकुम, परले दर्जे के कंजूस हैं तुम्हारे मामले में। लफ्ज़ अशिक्खा पहली दफ़ा है, हालांकि इसकी असल लफ्ज़ कई दफ़ा आ चुकी है, शुख वाला लफ्ज़ है ये, शीन हा शुख को कहते हैं, और शहीहुन की जमा है अशिक्खा, बहील और हरीस को कहते हैं। यहाँ बखील का मानी आगे फिर आप पढ़ेंगे वहाँ दूसरे मानों में ही आएगा। शुख सिर्फ बुखल को नहीं कहते बल्कि शदीद बुखल को कहते हैं, अशुख अशद बुखल। इसी तरह शुख और बुखल का फ़र्क बस उलमाए लुगत बयान करते हुए कहते हैं कि माल खर्च करने में कंजूसी को तो बुखल कहते हैं, लेकिन माल खर्च करने और किसी के साथ भलाई करने में कंजूसी को शुख कहते हैं। यानी माल तो दे ही देते हैं, भलाई नहीं देते। उनका दिल ही नहीं करता कि हम किसी को कोई खैर दे दें, कोई ऐसा काम कर दें कि जिससे किसी का फ़ायदा हो, इंसानियत की खैर हो, नस्लें संवरें, लोगों के हाथों में कुरान आए, लोग दीन से जुड़े। तमन्नाएं तो बड़े लोग रखते हैं, लेकिन लोगों के साथ फितरी भलाई करने में जो घरेलू ज़िंदगी मुतासिर होती है, जो होम सेटअप ख़राब होता है या गर्म रोटी नहीं मिलती, ये कुर्बानी देनी बड़े बड़े दीनदारों के लिए भी मुश्किल होती है। बड़े बड़े नेकियों के प्रचार करने वाले भी ऐसे मामलात में अशुख पे आ जाते हैं। फिर अलबुखल बिल माली व शुख बिल माली वल मारूफ, गरीब और मस्कीन मुसलमानों की इमदाद का मौका अगर आता था या जिहाद की तैयारी का मौका आता था। इस्लाम को तो हर वक्त माल की ज़रूरत होती है, याद रखिए। छोटा सा काम हो, आप एक घर चलाते हैं, 6 बच्चे होंगे, 4 होंगे, आप उसी घर की रिक्वायरमेंट्स देख लें, उसकी सफाई देखें, उसका अरेंजमेंट, उसके हर चीज़ को देखना। और जिस जगह अल्लाह के फजल से 7ों दिन लोग आए, कल किसी से बात हो रही थी तो इसी तरह से कुछ काम की बात हो रही थी तो मैंने उनको बताया कि देखें आपके घर में कितने फ़र्द हैं, 4-5 ही होंगे, 5-6 फ़र्द हैं। आप घर में काम करने लिए कितनी खवातीन हैं, 2-3 खवातीन भी मौजूद हैं अल्हम्दुलिल्लाह। माँ खाना पकाती है, बेटियाँ बर्तन धो लेती हैं, एक सफाई करता है, कोई कुछ, और यहाँ तो हर बंदा अपना भी काम थोड़ा थोड़ा करता है अल्हम्दुलिल्लाह। मैंने कहा आप बताएं कि जिस घर में सिर्फ 6 अफराद खाना है वहाँ काम करने वाले भी 3-4 हैं। मैंने कहा देखें अल्लाह की रहमत से आप देख रहे हैं, हफ्ते में 7 दिन क्लास है और अल्लाह की तौफीक से इस रूम की कैपेसिटी पूरी हो ही जाती है, और वीकेंड पे तो किनारों पे पहुंचे होते हैं हम लोग। अब मैंने कहा इमेजिन करें यहाँ बैठ के कि जिस घर में जिस कमरे में रोज़ समझे लेट्स सी 50-60 लोग आ रहे हैं, उसको कम बेश कर लें आप, उसकी सफाई, उसके इंतज़ाम, वहाँ के टॉयलेट पेपर, वहाँ की सफाई, फिर पढ़ना पढ़ाना तो अलग की बात है, कितने लोगों को इसमें जान लगाने की ज़रूरत है। करी बात तब बिल्कुल ठीक कह रही है, यहाँ खड़े होकर उनको ये बात समझ आई, लेकिन अगर वो यहाँ ना होती तो हो सकता उनको समझ ना आती। तो अल्लाह ताला कहते हैं कि अशुख्खतन अलैकुम, अलैकुम का लफ्ज़ भी बड़ा काबिले गौर है। अल्लाह के नबी आपके मामले में आपके दीन पर आपके सर पे एहसान चढ़ाते हैं कि जी ये बड़ी मुश्किल है, हालांकि इनकी थी, अपना फ़ायदा था इनका, अगर दुश्मन आके इनको मार जाते ना अल्लाह के नबी खंदक होते। आप एक लम्हे के लिए सोचें, खुद को ले जाएं मैदान अहज़ाब में, क्या अल्लाह के नबी का अपनी जान बचाना मुश्किल था? खबर मिली सारे काफिले मिल के आ गए, चारों तरफ से दुश्मन था, अल्लाह के नबी चुपके से रात को सबको सोता छोड़ते, अपने खजूरे और सत्तू पकड़ते, मदीने के अंदर पहाड़ियों में कहीं जाके छुप जाते, साथ एक तस्बीह ले जाते, एक मुसल्ला ले जाते, कुरान तो उनको आता ही था, कुछ किताबें लेते, पढ़ते रहते, इबादत करते, खजूरे खाते, रोज़े रखते, क्या मुश्किल था? यही काम हर सहाबी कर लेता। चले अबू बकर को ले लें, एक अलग अबू बकर चले जाते, कुछ नहीं, अल्लाह के नबी अपने ही ये 4-6 लोगों को जो बड़े खालिस थे ले के छुप जाते, मुश्किल था? कोई मुश्किल नहीं था। याद रखे हर दौर में मुश्किल होती है खंदक खोदना। कल की खंदक खुदी थी 5 हाथ फुट गहरी, ऊंची, लंबी, ताकि दुश्मनों के घोड़े ना आए। आज की जो खंदकें हैं ना, ये उससे कई फुट गहरी खुदने की जरूरत है। ये दिमागों में खंदकें खुदकेंगी, ये पार्टीशन कर रहे हैं आप कुरान पढ़ के इस सोसाइटी में, अपने इस शहर में, अपने इलाके में कुरान की शम्में जला जला के वल्लाही खंदकें खोद रहे हैं। दुश्मनों के अफकार ना आए, दुश्मनों की सोच ना आए, दुश्मन इस तरह से आपकी नस्लों पे हमला ना करें। मैं तो हैरान हूँ, सिर्फ यकीन करें सूरत बकरा पढ़ी है बच्चियों ने भी, और हमने पहला लेसन किया सूरत आल इमरान का, इसी वीक में शुरू किया, नहीं 2 दिन में 2 लेसन किए हैं। मैं उन बच्चियों की आंखों में चमक देख रही थी कि उनको तौरात, इंजील और कुरान का फ़र्क पता चल रहा है। पहली दफ़ा वो कहती हैं हमारे कॉन्सेप्ट आज क्लियर हुए हैं कि असल में तौरात ठीक है, हम तो आज तक यही सोचते रहे बड़ी बुरी चीज़ है, अधूरी थी, नाकस थी। मैंने कहा क्यों, अल्लाह ताला जालिम है कि अधूरी किताब देगा, फिर कह के हिसाब तुम्हारा पूरा लेना? किसी दौर में अल्लाह ने अधूरी किताब नहीं दी, मुकम्मल थी, पूरी थी, कंप्लीट थी। एक फ़र्क है कुरान तौरात और इंजील का, कि अल्लाह ने कुरान की हिफाजत का जिम्मा ले लिया, उन दो का हिफाजत का जिम्मा नहीं लिया। पूरी दे दी फिर उसके बाद जब तब्दीलियां कर ली लोगों ने और पुराने नोट की तरह जिसके बहुत सारे जाली नोट बन गए, हुकूमत कहती है जाओ भाई इस नोट को ही बंद कर दो, दैट्स इट, स्टॉप इट, नया बना लेते हैं, अब किस किस के घर से लेंगे। ये हुआ था तो रात और इंजील की इतनी जाली कॉपियां बन गई, उसमें इतनी पोल्यूशन हो गई, अल्लाह ने अपना आखिरी पैगाम दिया और साथ ही कह दिया अब इसको कोई जबर जेर में चेंज नहीं करेगा। कहती हमें नहीं ये बात पता, क्रिश्चियन ज्यूज मुस्लिम्स में असल फ़र्क है उनको नहीं पता था, आयत मुहकमात और मुतशाबहात का फ़र्क उनको नहीं पता था। और कल का लेसन सिर्फ 3 आयतें जिसमें पूरा कॉन्सेप्ट, मैंने बच्चियों के साथ इस आयत पे आपसे बहुत ज़्यादा वक्त लगाया है क्योंकि अब आप दुनिया देख चुके हैं, आप में अक्सरियत यंग लेडीज़ की है, वो बच्चियाँ भी उनके अरमान हैं, उनकी तमन्नाएँ हैं, उनको खूबसूरत भी बनना है, उनको सजना भी, उनको मेकअप भी करना है, उनको कपड़े भी अच्छे पहनने हैं। कल हमने सिर्फ इस टॉपिक पे ज़ुज्जिना लिन्नास हुब्बु शहवात मिनन निसा, इस पे मेरा ख्याल है हमने 1 घंटा बात की। ब्यूटी टिप्स भी उनको उसमें मिली, उसमें उनको खूबसूरत बनना, कैसे तुम पैंट तोड़ के जाते हो तो बाहर किस किस की नज़रों में तुम भी खुबते हो गए, किस किस का दिल ललचाता होगा तुम्हें देख कर। इनडायरेक्टली कुरान इस तरह तरबियत करता है कि आंखें खुली की खुली रह जाती हैं। ये कभी आपने ये सोचा? फिर तकाबुल करके दिखाया पिछले दौर और आज के दौर की, पहले दौलन कैसे बनती थी अब कैसे, पहले कुंवारी बच्चियां कैसे रहती थी अब कुंवारी कैसी रहती हैं, पहले अच्छे कपड़े ही नहीं पहनते थे तो जज्बात ही नहीं भड़कते थे, पहले मेकअप की इजाज़त ही नहीं थी तो किसको दिखाना है, पहले जेवरात नहीं पहनते थे किसको दिखाओ, शादी के बाद था जाओ आप मियाँ को दिखाओ और खुश हो जाओ, उसको भी खुश करो तुम भी मुतमईन हो, लड़की भी खुश होती थी शादी के बाद कि नए नए तजुर्बे हो रहे हैं। आज सारे तजुर्बे पहले हो गए, जब जज्बे सारे पहले उभार देते हैं और चीज़ नहीं मिलती तो वही होगा जो होगा। और वो कहती हैं सच, इट्स ट्रू। मेरे पास फीडबैक आता है अल्हम्दुलिल्लाह कि क्या आज हमने बच्चों को जैसे कहते हैं ना शेर के मुंह में दिया हुआ है, यकीन करें शेर के मुंह में दिया हुआ है हमने नस्लों को। अगर इस वक्त ये खंदकें नहीं खुदेंगी तो खंदक खोदने के लिए हाथ चाहिए होते हैं। अल्लाह का नबी खुद खड़ा होकर बता रहा है कि लोगों इसकी ज़रूरत है, तो आज मैं और आप सो सो के कैसे वक्त गुजारेंगे, हम कैसे खा खा के बचेंगे? हम बच सकते हैं, अल्लाह का शुक्र हमें कुरान मिल गया, समझ आ गई, अपने 2-4 बच्चों को लेके तरबियत करें, लेकिन उन बच्चों ने फिर इधर ही लगना है, इसी सोसाइटी में जीना है, इसी में मरना है। और अब जब फर्क बढ़ता जाएगा दिन ब दिन, मुझे तो अल्लाह से इतनी ज्यादा उम्मीदें दिख रही हैं। मैं तो कह रही थी, सोच रही थी कि जिस तरह अल्लाह के नबी को खंदक होते हुए वो पत्थर कटवा कटवा के भेजा गया ना कि आज रोम फतह हो गया, फारस हो गया, मुझे ऐसे लगता है कि ये यंग बच्चियां जब कुरान पढ़ जाएंगी ना फिर एक भूचाल आएगा, फिर इनकलाब आएगा। कोई एजिटेशन वाला नहीं, कोई मुआशरे के लिए रिजिट होने वाला नहीं, लेकिन अपने अंदर तब्दीली आती है फिर अंदर के बुखल टूटते हैं। इसके बरक्स अशिख्खतन अलैकुम, जो बंदा दीन के लिए कुर्बानी देने से रोके वो ये बेहतरीन मिसाल रख सकता है कि दीन के मामले में कंजूसी, कहाँ कंजूसी नहीं, कहाँ वक्त की कंजूसी हम करते हैं, कहाँ माल की कंजूसी करते हैं, कहाँ जज्बों की कंजूसी करते हैं। आप 24 घंटे को गिन लें, सिर्फ आप एक वीक के गालिबन आवर्स गिने तो 500 कुछ आवर्स बनते हैं, आप करके देख सकते हैं 24x7। इतने घंटे जो हम दुनिया के कामों के घर वालों को देते हैं, अगर उसमें से 4-6 घंटे आप दें भी एक्स्ट्रा दीन को तो क्या क्या मत आएगी, ना आपका चूल्हा बंद होगा, ना खाना खराब होगा, आपका पढ़ना पढ़ाना कल उन्हीं को फ़ायदा देगा। अल्लाह ताला कहते हैं अशिख्खतन अलैकुम फ़इज़ा जाल खौफ़ु, और जब खौफ और दहशत छा जाती है उन पर, रअईतहुम यनज़ुरून इलैका, अब एक एक एक्शन को इमेजिनेशन में लाएं, बिल्कुल अल्लाह को मुनाफिकों के फेस एक्शन, माथे पे तेवरियां डालना, बल डालना, चीखना, शोर करना, रोकना लोगों को, कोई कितना रिएक्शन कर सकता है किसी को इस्लाम से दीन से रोकने में, कुर्बानी में, वो सारे एक्शन इधर जमा हो गए हैं। अल्लाह ताला कहते हैं तुम देखते हो उनको, आप मुलाहिजा फरमाएंगे, वो आपकी तरफ यूं देखने लगते हैं गोया के तदूर आयुनुहुम, चकरा रही हैं इनकी आंखें। तदूर उदारा या दूर उदायरा का लफ्ज इसी में आता है कि आंखें घुमा घुमा के, दीदे फिरा फिरा के तुम्हें देख रहे होते हैं। किसी को गुस्सा आया हो तो आप देखो उसकी पूरी आंखें खुल जाती हैं, आंखों से शोले गिरने लगते हैं, इतना गुस्सा आता है उनको इस पे। कल लजी युख्शा अलैहि मिनल मौत, उस शख्स की माने जिस पर मौत की गशियां तारी हुई हों, जिस पे मौत आती है उसकी आंखें खुलती हैं, गोया के फरिश्ता मौत ने उसकी शाहरख पर अपना हाथ रखा हुआ है, वो उसको दबोच रहा है। और मरने वाले की जो हालत होती है वो ऐसे बुज़दिलों की होती है जो कंजूसी की मुंह बोलती तस्वीर होते हैं। अब देखिए कि जिनके पास दौलत होती है ना, اگر آپ ان کے ساتھ رہنے والے مسکینوں اور خاندان کے غریب یتیم بیواؤں کو دیکھیں تو ان کو ان پہ ترس نہیں آتا، ایک کوڑی ان کے اوپر خرچ کرنا بوجھل لگتی ہے، لیکن جب ایسے لوگوں کو اپنی ذات پہ خرچ کرنا پڑتا ہے تو لاکھوں کر دیتے ہیں۔ کہیں بات ہو رہی تھی، کہنے لگی کہ استاذہ لوگوں کو بکس خریدنی بہت مشکل لگتی ہیں، اسٹڈی پیک بہت مشکل لگتا ہے، تو وہ تھوڑی سی اس موڈ میں تھی کہ ان کو اچھا نہیں لگتا۔ پھر اس کے بعد تھوڑا سا ان کا جملہ کیا تھا کہ ان کے گھروں میں 500 کرون کا ایک ایک ڈیکوریشن پیس بھی موجود ہے اور کئی کئی ہزار کا جوڑا بھی ہے۔ میں نے کہا دیکھیں آپ نے میری بات کا جواب خود ہی دے دیا جو میں آپ کو کہنے لگی تھی، کو مجھے کہے نا کہ یہ بازار میں 500 کرون کا ایک کرسٹل کا پیس ہے، میں تو خدا کی قسم کبھی نہیں لوں گی۔ تو یہ کیفیت ان کی ہے، صرف ترجیحات کا فرق ہے۔ پیسہ خرچ کرنا کسی کو برا نہیں لگتا، ہم کئی ہزار کا ایک صوفہ لے آتے ہیں گھر میں، کئی لاکھوں کی ایک گاڑی لے آتے ہیں، کئی ملینز کا گھر لاتے ہیں، خوشی ہو رہے ہوتے ہیں خرچ کر کے۔ فرق ترجیحات کا، جیسے ہم نہیں اب خرچ کر پاتے نا دنیا کی بیکار چیزوں پہ، اب ان بیچاروں کو ابھی بکس واقعی ایسی بیکار چیز لگ رہی ہے۔ میں کہوں گی 500 کرون کا اگر میں نے ایک کرسٹل کا جو پیس لینا ہے تو مجھے اس نے کیا دینا ہے؟ بھوک لگے گی اس نے کھانا نہیں دینا، پیاس لگے گی پانی نہیں دینا، ہو سکتا ہے اس کی صفائی میں کر نہ سکوں، میرے لیے اتنا مشکل ہے، میں اپنے لیے کیوں خود ہی ایک مصیبت پال لوں، میں نہیں لیتی۔ لوگ بھی یہ سوچتے ہیں، نہ پڑھنی ہیں کتابیں، نہ ہمیں آتی ہیں اردو، ہمیں نہیں آتی عربی، ہم نہیں پڑھ سکتے، تو پھر لے کے کیا کریں گے، گھر میں مٹی جھڑے گی۔ پیسے نہ ہونے کی وجہ سے کبھی کوئی دین کی چیز سے پیچھے نہیں ہوتا، جذبہ نہ ہونے کی وجہ سے، قدر نہ ہونے کی وجہ سے، توفیق نہ ہونے کی وجہ سے، آپ خود اپنے آپ کو ہی دیکھ لیں۔ لیکن بات یہ ہے کہ سوچ بدلنے کی ضرورت ہے۔ اللہ تعالیٰ کہتے ہیں جیسے موت کی غشی ہوتی ہے نا جس بندے پہ، اس طرح ان کی حالت ہو جاتی ہے دین کی چیز پہ، کیونکہ ان کو پسند نہیں آتا۔ اور ایسے لوگ خندق کھودنے سے بھی پیچھے رہتے، مال خرچ کرنے سے، جان لگانے سے، وقت لگانے سے۔ ہمیں تو کمر کی تکلیف ہے، ہم تو نہیں اٹھا سکتے کمر کھدال اور جھک جھک کے ہم کریں گے، یہ بڑا مشکل ہے۔ اللہ تعالیٰ نے ان کی بزدلی اور ان کی پست ہمتی کو ایسے پکچرائز کر دیا کہ ایسے لگتا ہے کہ سامنے ایک بندہ ہے۔ اور صرف اسی پہ بات نہیں ہے، فَإِذَا ذَهَبَ الْخَوْفُ، پھر جب خوف دور ہو جاتا ہے، یعنی شروع میں خوف آیا تو آنکھیں گھمائیں، پھر تھوڑا خوف دور ہوا، سَلَقُوكُمْ بِأَلْسِنَةٍ حِدَادٍ أَشِخَّةً عَلَى الْخَيْرِ، پھر جب خوف دور ہو جائے تو تمہیں سخت اذیت پہنچاتے ہیں اپنی تیز زبانوں سے، بڑے حریص ہیں مال غنیمت کے حصول میں۔ اصل بات کیا ہے؟ اولئک لم یؤمنوا فاحبط اللہ اعمالہم، یہ لوگ ایمان ہی نہیں لائے، بس اللہ نے بھی ان کے اعمال کو ضائع کر دیا۔ ایسے لوگ اس قسم کے ایٹیچیوڈ جب شو کرتے ہیں تو اللہ تعالیٰ ان کے اوپر اس قسم کی باتیں کرتے ہیں کہ ہوش آتا ہے تو باتیں کرنی شروع ہو جاتے ہیں، تانے دیتے ہیں، کبھی الزام لگاتے ہیں، کبھی بے ہوش ہو رہے ہیں، کبھی کانپ رہے ہیں، کبھی کچھ نہیں۔ اصل بات کیا ہے کہ ایسے لوگ اپنے آپ کو بچانا چاہتے ہیں۔ یہ جو تیز تیز زبانوں سے باتیں ہوتی ہیں نا، یہ کیوں ہوتی ہیں؟ یہ اس لیے ہوتی ہیں کہ لوگ ہمارے حال کو نہ جانیں۔ خوف کے وقت یوں لگتا ہے کہ منافق کسی بل میں گھس گئے، خوف ختم ہونے پر پھول جاتا ہے، پھر اپنی شجاعت اور مردانگی کے قصے سناتے ہیں، بہادری کی باتیں کرتے ہیں، جھوٹی کہانیاں بیان کرتے ہیں۔ مال غنیمت کی تقسیم کا موقع آتا ہے تو تیز تیز زبانیں چلاتے ہیں کہ نہیں نہیں ہم نے تو جانا تھا، مجبوری تھی، آپ ہمیں بھی حصہ دیں، اور مال لینا چاہتے ہیں۔ دین کے لیے قربانی نہ دینا دنیا کی محبت کی وجہ سے ہوتا ہے۔ منافق دین میں دنیا کا فائدہ جمع ہوتا دیکھے تو بولنے کا کمال دکھاتے ہیں۔ حضرت قتادہ کہتے ہیں کہ یہ منافق غنیمت کی تقسیم کے موقع پر سب سے زیادہ بخیل ہوتے ہیں، اور لڑائی کے وقت سب سے زیادہ بزدل ہوتے ہیں، اور ساتھیوں کو چھوڑ کر بھاگ جانے والے ہوتے ہیں۔ اللہ نے تبصرہ فرما دیا کہ یہ ایمان نہیں لاتے، ان کے دل کفر کی محبت میں اور اسلام کی دشمنی سے بھرے ہوئے ہیں، یہ مال کے بڑے حریص ہیں، تو اللہ نے ان کے اعمال ضائع کر دیے، اللہ نے ان کا وہ معاملہ کھول کے رکھ دیا جس کو یہ چھپا رہے تھے، کیونکہ یہ ثواب کو نہیں عذاب کو پانے والے ہیں۔ اور یہ بات اللہ پر آسان ہے، کیا؟ کہ اللہ ان کے اعمال کو ضائع کر سکتا ہے۔ وَكَانَ ذَلِكَ عَلَى اللَّهِ يَسِيرًا، پتہ کیا چلا کہ کوئی صرف باتیں کر کے اللہ کو خوش نہیں کر سکتا۔ ہم بڑی بڑی باتیں بہت کرتے ہیں لیکن عملی طور پہ مشکلات آتی ہیں۔ دیکھیے، کسی بڑے عام خوبصورت ماحول میں بیٹھ کے بات کرنا بہت آسان ہوتا ہے، لیکن اس کے لیے قربانیاں دینا، حالات کو سیٹ کرنا، یہ بہت مشکل ہوتا ہے۔ ایسے لوگ جو ہیں اس وقت پھر پریشان ہوتے ہیں جب مسلمانوں کو خیر ملتی ہے، جب فتح ہوتی ہے دل ان کا چاہتا ہے ساری کامیابیوں کا سہرا ہمارے ماتھے پہ ٹکا دیا جائے، قربانی دینی پڑے تو پیچھے ہو جاتے ہیں، باتیں کرتے رہتے ہیں۔ یہ جو لفظ ہے نا سلقوکم، تو یہ سلقہ سے ہے، اس کا لفظی معنی ہوتا ہے کسی چیز سے چمٹ جانا، لیکن اس کا استعمال عیب جوئی اور تان و تشنی کرنے میں ہوتا ہے۔ اور السینہ کا واحد ہے لسان، لسان کہتے ہیں زبان کو، حدادن حد سے ہے، ہا دال دال، نہایت تیز دھار، چھری کا جو کاٹنے والا حصہ ہوتا ہے نا جس سے آپ یہ کاٹتے ہیں اس کو بھی حد کہتے ہیں، یعنی عیب جوئی اور الزام تراشی میں خوب زبانیں ان کی چلتی ہیں، بے رحمی سے کاٹتی ہیں، اور جب کبھی ایسی حالت ہوتی ہے تو اپنے آپ کو سچا ثابت کرنے کے لیے خوب بولتے ہیں۔ اب دیکھیں یہاں بشخہ کا لفظ حریص کے معنوں میں آیا، پچھلی آیت میں دوسرے معنوں میں تھا، اللہ تعالیٰ نے بتا دیا کہ ان کی یہ گندی حرکتیں اللہ کے اوپر ان کے حالات کو چھپانے والی نہیں بنتی۔ بس لوگ باتوں کا کھٹیا کھاتے ہیں، باتیں کر کر کے خوش کرنا چاہتے ہیں، اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ نہیں، اللہ کی نظر دلوں پہ ہے، اور جس کے سینے میں ایمان کا نور نہیں ہوتا اس کی باتیں اس کے دل کو اور اس کے اعمال کو روشن نہیں کر سکتی۔ جس بندے کے دل میں ایمان کا ہلکا سا چراغ آنے لگتا ہے وہ کبھی ایسی باتیں نہیں کرتا، وہ کبھی اپنے آپ کو اس قسم کی باتیں کر کے مطمئن نہیں کرتا اور دوسروں کو سیٹسفائڈ نہیں کرتا کہ ہم یہ کر سکتے ہیں اور وہ کر سکتے ہیں، اور وہ کر کے دکھاتے ہیں، صرف گرجتے نہیں بلکہ وہ برستے بھی ہیں۔ پھر یہاں ایک اور بات دیکھیے کہ ان کے اعمال ضائع ہو گئے، بہت زبردست بات ہے۔ دیکھیے یہ وہ لوگ نہیں تھے جو کافر ہیں، یہ منافق تھے، مسلمان تھے، مسلمان ہونے کے ناطے سے انہوں نے نمازیں بھی پڑھی، روزے بھی رکھے، زکاتیں بھی دیں، جو بظاہر نیک کام تھے وہ سب کیے، لیکن اس موقع پہ اسلام کی قیمت پہ اپنی جان کو بچا کر اسلام کو قربانی کا بکرا بنا کے ذبح کر دیا اور خود پلٹ آئے، اللہ کہتے ہیں جاؤ سارے پچھلے عمل ضائع ہو گئے۔ بڑی بات ہے، کوئی کسی نیکی پہ فخر نہ کرے، آپ نے ایک صفحہ لکھا ہے یا آپ نے 100 صفحے لکھے ہیں، ڈیلیٹ کا بٹن ایک ہی ہوتا ہے، اس کو دبا دیں گے نا غلطی سے بھی، ایک بھی ضائع 100 بھی ضائع۔ بعض دفعہ ایک غلط فہمی شیطان دین والوں کو دے دیتا ہے، خاص طور پہ علم والوں کو دے دیتا ہے، قربانیاں کرنے والوں کو دے دیتا ہے، انتظامات کرنے والوں کو دیتا ہے، اور وہ کیا کہ تم نے تو اتنے نیکی کے کام کر لیے، چلو ایک ضائع ہوا، دوسرا تو ہے نا، دوسرا نہیں ہوگا تیسرا تو ہے، لیکن وہ یہ بھول جاتے ہیں کہ ڈیلیٹ کا بٹن ایک ہی ہوتا ہے۔ کوئی فخر نہ کریں، اور آپ یہ اچھی طرح جانتے ہیں کہ ایک صفحہ لکھا ہو آپ نے ای میل کا وہ ڈیلیٹ ہو جائے افسوس اس کا بھی بہت ہے، اور 10 صفحوں کا آپ نے کوئی آرٹیکل لکھا اور وہ ڈیلیٹ ہو جائے افسوس زیادہ ہے۔ قیامت کے دن کن لوگوں کو افسوس زیادہ ہوگا، جنہوں نے تھوڑا کیا اور ضائع ہوا؟ نہیں، جنہوں نے زیادہ بڑے کام کیے اور اللہ نے پھک کی طرح ان کو اڑا دیا اور کچھ بھی باقی نہ رہا۔ اس لیے ایک بندہ غور سے سوچے، کہنے والا سب سے زیادہ سوچے، اس کو اپنی فکر ہونی چاہیے کہ ہم اپنے آپ کو کوئی جنت کے مقین نہ سمجھیں، ابھی ہمارے نام کی نیم پلیٹ وہاں نہیں دکھی، لگی بھی ہوگی تو ہمیں نہیں دکھائی اللہ نے، یہ اللہ کو پتہ ہے کہ اس بندے کے ساتھ معاملہ کیا ہونا ہے۔